देखते हैं हम आज आयत नंबर 121 से इंशाअल्लाह ताला दो रकुआत हैं। अब से ज़्यादातर हम दो रकुआत करेंगे, इंशाअल्लाह नेक्स्ट टाइम भी दो रकू होंगे, तो क्योंकि थोड़ी सी आपको अब अपनी स्पीड थोड़ी सी ज़्यादा करनी है, ठीक है। कभी डेढ़ रकू होगा, कभी दो होंगे, तो देखते हैं यहाँ से, ठीक है। एक तो यहाँ से मैंने आपको बताया था कि शुरू हो रही हैं आयात जंगे उहद के बारे में, उसके ऊपर अब डिस्कशन होगी और इससे मुतल्लिक आगे तकरीबन 60 तक आयात इसी पे आएंगी, आखिर की बस आयात रह जाएंगी फिर, जो तकरीबन एक समरी होगी सारी बात की। तो ये आयात अब हम मुसलसल देखेंगे, जिसका एक तरह से खुलासा इन चंद आयात में जो हम पढ़ने जा रहे हैं इनमें आ रहा है। और इनमें कुछ दो चार आयतें बदर की याद भी कराई जाएगी, तो बदर के बारे में भी आएंगी। अब थोड़ा सा पहले इसका तनाजुर देख लेते हैं कि उहद में हुआ क्या था। वैसे तो आप लोग सब उहद की सारी कहानी को कई दफ़ा सुन चुके होंगे, लेकिन जहन में एक दफ़ा रिफ्रेश हो जाए। रमज़ानुल मुबारक 2 हिजरी में बदर के मुकाम पे कुरैशी फौज और मुसलमानों के दरमियान जंग हुई, जिसमें कुफार के 70 बड़े बड़े सरदार मारे गए थे और इतने ही कैदी बनाए गए थे। और इस शिकस्त से असल में अल्लाह ताला के अजाब का समझ लें कि उनके लिए पहली किस्त थी, और कुरैश का जज्बा इंतकाम भड़क उठा था। जो सरदार मारे गए थे उनके अजीज़ो कारिब ने तमाम अरब को गैरत दिलाई और ये मुआहिदा किया कि जब तक हम इसका बदला मुसलमानों से नहीं ले लेंगे हम चैन से नहीं बैठेंगे। और वो जो काफिला अबू सुफियान लेकर आया था ना, बच बचा के जो पहुंचा था, उसका जितना माल था उन्होंने कहा ये सब हम डोनेट करते हैं नेक्स्ट जंग के लिए। 1 साल में उन्होंने तैयारी की और 3 हिजरी में कुरैश के साथ बहुत से दूसरे कबाइल भी मदीना पर चढ़ाई करने के लिए निकल खड़े हुए। हत्ता के औरतें भी साथ आईं ताकि मौका आने पर आदमियों को गैरत दिलाएं कि तुमने वापस नहीं जाना, अगर तुम वापस गए तो ये हमें लौंडियां बना लेंगे, तो आदमियों को गैरत आएगी। तो ये 3,000 का लश्कर असलहा समेत पूरी तरह तैयार होके मदीना से तकरीबन 3 मील के फासले पर ओहद है। जो लोग गए हुए हैं उन्होंने देखा होगा कि ज्यादा दूर नहीं जाना पड़ता, मदीना से आप निकलते हैं तो थोड़ी दूर में ही ओहद आ जाता है। तो वहां तक वो पहुंच गए थे और आप सल्लल्लाहु अलैहि वसल्लम को इत्तला मिल चुकी थी। तो नबी अलैहिस्सलाम ने मुसलमानों से मशवरा किया कि क्या किया जाए, आप किस तरह जंग लड़ी जाए। आप सल्लल्लाहु अलैहि वसल्लम की राय मुबारक ये थी कि मदीना के अंदर रह के मुकाबला किया जाए, और अब्दुल्ला बिन उबई जो रईसुल मुनाफिकीन था उसकी भी राय यही थी इत्तेफाक से। देखें, इससे पता चलता है कि बाज दफा दो लोग एक जैसी बात कर रहे होते हैं मगर नीयतों का फर्क जो होता है वो डिफरेंस मेक कर देता है। वो तो मुनाफिकों का सरदार था, वो अपनी बुजदिली की वजह से कह रहा था, आप सल्लल्लाहु अलैहि वसल्लम एक जंगी स्ट्रेटजी की वजह से कह रहे थे। लेकिन कुछ जोशीले नौजवान थे जो बदर में हिस्सा नहीं ले सके थे, तो वो कहने लगे कि नहीं, हम बाहर निकल के लड़ेंगे, ज्यादा से ज्यादा यही हो जाएगा कि हमें शहादत मिलेगी, तो यही तो हम चाहते हैं। तो हाँ, हमारा दुश्मन को पता चलना चाहिए कि हमारे अंदर बुजदिली नहीं, कमजोरी नहीं है, तो कसरत राय इसी तरफ हो गई। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने ये बात मान ली, हालांकि नबी अलैहिस्सलातु वस्सलाम नहीं चाहते थे कि हम बाहर निकल के लड़ें। और कभी कभी लीडर को ऐसे फैसले करने पड़ते हैं। एक तो सबसे पहले यहाँ पे मशवरे की अहमियत भी पता चलती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने साथियों से मशवरा किया, दूसरा उनके मशवरे को अहमियत भी थी और उनके मशवरे को मान लिया। तो आप सल्लल्लाहु अलैहि वसल्लम अपने मकान में तशरीफ लेके गए, आयशा रज़ियल्लाहु ताला अन्हा का हुजरा था, ज़ीरा पहन के बाहर आए। तो उस वक़्त बाज लोगों को फिर ख्याल आया कि हमने आप सल्लल्लाहु अलैहि वसल्लम की राय के खिलाफ किया है, तो ये गलत हो गया हमसे। तो उन्होंने कहा या रसूलल्लाह, अगर आप चाहते हैं कि अंदर ही रह के लड़ें तो हम इस पे भी तैयार हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त फरमाया था कि एक पैगंबर को ये जेब नहीं देता कि जब वो जिरा पहन ले और हथियार लगा दे फिर बगैर किताल किए हुए इसको उतारे। यानी अब एक दफा फैसला हो गया तो अब नबी फैसले फिर उसके बाद ये नहीं कि उसके बाद मुतजलजल होते रहे, अच्छा अब ये करें कि ये करें, पहले कुछ कर लिया फिर उसके बाद चेंज कर रहे हैं फिर कुछ और, नहीं, फिर जब एक दफा फैसला हो गया तो बस हो गया। तो जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना से बाहर तशरीफ ले गए, तकरीबन 1,000 आदमी आपके साथ थे। تو اس وقت یہ جو رئیس المنافقین تھا عبداللہ بن ابی، وہ پہلے ساتھ آیا، پھر اپنے 300 ساتھیوں کو لے کے راستے سے یہ کہتا ہوا واپس ہو گیا کہ جب میرا مشورہ ہی نہیں مانا تو میں کیوں لڑنے کے لیے جاؤں، ہمیں لڑنے کی کوئی ضرورت نہیں، تو ہم تو خامخواہ اپنے آپ کو ہلاکت میں ڈالیں گے اس طرح. تو اب اس کے اندر زیادہ تر تو منافقین ہی تھے جو اس کے ساتھ 300 میں چلے گئے، مگر بعض مسلمان بھی اس کے فریب میں آ گئے. آخر آپ صلی اللہ علیہ وسلم تو صرف 700 لوگوں کی لے کے میدان جنگ میں پہنچ گئے. اور سوچیں آپ ذرا کہ اس وقت کیا حال ہوا ہوگا جب آپ کے یعنی 30% لوگ تو واپس چلے گئے ہیں، 700 رہ گئے ہیں صرف، اور آلریڈی مسلمانوں کو ایک ایک بندے کی ضرورت ہوتی تھی کیونکہ دوسری طرف 3,000 کا لشکر آ رہا تھا. تو آپ صلی اللہ علیہ وسلم احد میں پہنچے، کہا جاتا ہے کہ وہ لوگ پہلے پہنچ گئے ہوئے تھے. اگر آپ لوگوں نے احد پہاڑ دیکھا ہوا ہو تو یعنی مدینہ سے جائیں تو آپ اس طرح سے سمجھ لیں کہ پہلے قریش کا لشکر آتا تھا، مسلمان پیچھے سے ہو کے گئے اور احد کو اپنی بیک پہ لیا. تو اب آپ اگر مدینہ سے جائیں تو پہلے قریش کا لشکر، پھر مسلمانوں کا لشکر، پھر پیچھے احد پہاڑ. اور آپ کو پتا ہے احد پہاڑ کافی ہیوج پہاڑ ہے، اور اس کی وجہ یہی تھی کہ اگر مسلمانوں کو پیچھے ہونا پڑے تو ان کے پیچھے احد پہاڑ ہو، اور اگر اس طرف ہی رہتے مدینہ کی طرف تو پھر اگر پیچھے ہوتے تو پیچھے مدینہ تھا اور دشمن پیچھا کرتے ہوئے مدینہ تک پہنچ جاتا. تو اینی ہاؤ نبی علیہ الصلوۃ والسلام وہاں تک پہنچے، اور آپ کو تھوڑا سا اندازہ ہو گیا ہوگا کہ کس طرح صف بندی کی گئی، کہ یعنی کس طرح سے مسلمانوں کو کی پلیسمنٹ کہاں تھی، کیونکہ آگے جا کے پھر آپ کو پتا چلے گا کہ مسلمان جب پیچھے کو ہوئے تو پھر احد کے اوپر چڑھ گئے تھے. تو یہاں پہ آپ نے صفیں باندھی مسلمانوں کی. حضرت مصعب بن عمیر کو جھنڈا دیا، اور حضرت حمزہ کو آپ نے فوج کی کمان، جو زرہ پوش تھے ان کی کمان دی. اور ایک سائڈ سے یہ ڈر تھا کہ دشمن ادھر سے نہ آ جائے، اس لیے 50 لوگ جو تیر انداز تھے ان کا دستہ آپ صلی اللہ علیہ وسلم نے اس جگہ پہ متعین کیا، جو چھوٹی سی ایک پہاڑی جبل رماد آپ آج اس کو کہتے ہیں، تو وہاں پہ ان کی پلیسمنٹ کی اور ان کو حکم دیا کہ آپ نے یہاں سے نہیں ہلنا، چاہے دشمن ہماری تکا بوٹی کر دے آپ نے نہیں یہاں سے نکلنا، ہمیں شکست ہو جائے آپ نے یہاں سے ہلنا نہیں ہے. اور عبداللہ بن جبیر کو ان تیر اندازوں کا امیر مقرر کیا. اچھا اب یہ بالکل یعنی نبی علیہ الصلوۃ والسلام کی طرف سے ایک سفارائی ہوئی ہے، ایک بڑے ڈسپلن کے ساتھ یہ سارا کام ہوا. اور یہ جو آپ صلی اللہ علیہ وسلم نے صف بندی کی تھی، یہ بھی آج جو وار اسٹریٹجیز جو متعین کرتے ہیں، جو کہتے ہیں کہ وار کی بھی اسٹریٹجیز ہوتی ہیں، تو وہ بھی حیران ہوتے ہیں کہ کس طرح سے آپ صلی اللہ علیہ وسلم نے اس وقت یہ سارا اس طرح سے ان کو پلیسمنٹ ان کی کہ جو ایک زبردست وار کی اسٹریٹجی تھی. اور آپ صلی اللہ علیہ وسلم نے اس وقت دو زرہیں پہنی ہوئی تھی، ٹھیک ہے، یہ بھی یاد رکھنے کی بات ہے. اس کے بعد ہم دیکھتے ہیں کہ جب جنگ شروع ہوئی تو شروع میں مسلمانوں کا پلڑا بھاری تھا، یہاں تک کہ مقابلے کی فوج میں وہ بالکل پسپائی ہو گئی، مسلمان یہی سمجھے کہ فتح ہو گئی کیونکہ وہ بھاگ نکلے، دشمن بھاگ گیا وہاں سے. اور ادھر جو تیر انداز تھے انہوں نے دیکھا کہ مسلمان تو اس وقت مال غنیمت جمع کر رہے ہیں میدان جنگ سے، تو انہوں نے کہا کہ جو جب یہ ختم ہی ہو گئی ہے جنگ اور ہم جیت ہی گئے ہیں تو اب ہمیں چلنا چاہیے، ہم بھی جا کے مال غنیمت جمع کریں. تو عبداللہ بن جبیر جو ان کے امیر تھے انہوں نے آپ صلی اللہ علیہ وسلم کا حکم یاد دلایا کہ نہیں، آپ نے ہمیں روکا ہے. تو انہوں نے کہا نہیں بھائی، وہ تو روکا تھا اس لیے کہ اگر شکست ہو گئی تو پھر ہمیں چاہے جو بھی ہمارے ساتھ ہو جائے، آپ نے نہیں یہاں سے ہلنا تو شکست کے لیے تھا، اس وقت تو فتح ہو گئی ہے، تو دیکھو جب جنگ ہی اوور ہو گئی تو یہاں پہ کھڑے رہنے کا کیا سوال ہے، تو چلو ہم چلتے ہیں. تو بعض جگہ پہ آتے 35 لوگ، بعض جگہ پہ 40 لوگ جو ہیں وہ اتر گئے وہاں سے، اور وہ مال غنیمت کے چکر میں، اور صرف 10 لوگ اوپر رہ گئے تھے. اس وقت جب کافر بھاگ رہے تھے، حضرت خالد بن ولید نے ایک دفعہ مڑ کے دیکھا اور انہوں نے دیکھا کہ پہاڑی کے اوپر تو چند ایک لوگ رہ گئے، یہ تو میدان خالی ہے. تو وہ اس طرف سے چکر لگا کے، ان کے پاس 200 سوار تھے جن کو وہ لیڈ کر رہے تھے گھڑ سوار، تو انہوں نے پہاڑی کا چکر کاٹ کے اور پیچھے سے آ کے حملہ کیا. انہوں نے روکنے کی کوشش کی عبداللہ بن جبیر اور ان کے ساتھیوں نے، لیکن وہ نہیں کر سکے کہ وہ تو صرف 10 لوگ رہ گئے تھے. تو اب جب یہ لوگ پلٹ کے آئے اور انہوں نے حملہ کیا، جو وہ دشمن بھاگ رہا تھا وہ بھی، پھر انہوں نے بھی دیکھا کہ اچھا پھر یہ تو ہمارا پلڑا بھاری ہو گیا، وہ بھی واپس آ گئے. اس طرح لڑائی کا پورا سین بدل گیا اور مسلمان جو فتح حاصل کر چکے تھے، اس وقت ایک ان ایکسپیکٹڈ صورتحال کو دیکھ کر ایک پینک مچ گئی، ایک بھگڑ مچ گئی، افراتفری مچ گئی، اور بہت سارے مسلمان اس وقت بھاگنے لگے. بعض صحابہ کچھ میدان جنگ میں ڈٹے بھی رہے، مگر بہت سارے بھاگے، کیونکہ ایک دم پینک ہو جائے انسان تو پھر کیسے ریئیکشن ہوتا ہے نا، جدھر جس کا منہ تھا ادھر بھاگ رہا تھا. اور وہ آن ٹاپ آف دس یہ ایک افواہ پھیل گئی کہ آپ صلی اللہ علیہ وسلم شہید ہو گئے، تو اس پہ تو صحابہ کے جو رہے سہے ہوش و حواس تھے وہ بھی چلے گئے. اور کئی لوگوں نے تو ہمت ہی ہار دی، انہوں نے کہا بس ٹھیک ہے پھر اب کیا رہ گیا، اب کوئی لڑنے کا فائدہ نہیں. دوسروں نے کہا کہ جو آپ صلی اللہ علیہ وسلم نے جس مشن کے لیے اپنی جان دی ہے، تو پھر بس ہم بھی لڑ کے ہم بھی ختم ہو جاتے. تو یعنی بس ایک ایسی سچویشن ہو گئی جو کہ بالکل اس سے اپوزٹ تھی، جو کہ مسلمانوں کو فتح ہوئی تھی اور اس وقت بالکل ایک نقشہ الگ تھا، اب ایک اور ہو گیا. اور اس وقت آپ صلی اللہ علیہ وسلم کے قریب صرف 10 لوگ رہ گئے تھے، نبی علیہ الصلوۃ والسلام خود بھی زخمی ہو گئے تھے. تو اس وقت مسلمان پھر احد پہاڑ پہ چڑھ گئے تھے، اور یہ کہا جاتا ہے کہ اس وقت حضرت خالد بن ولید، اس وقت تو مسلمان نہیں تھے، لیکن انہوں نے اس وقت یہ چاہا کہ مسلمانوں کے پیچھے جایا جائے احد پہ اور ان کو جا کے ختم کر دیا جائے. لیکن ابو سفیان جو کہ بڑا ہی عقل مند آدمی تھا، اس نے کہا نہیں، وہ بھی اس وقت کفار کی جو لشکر تھا اس کا لیڈر تھا، اس نے کہا نہیں، یہ لوگ اوپر ہیں بلندی پہ ہیں، ہم نیچے سے جب جائیں گے تو یہ ہمیں اوپر سے ماریں گے، تو ہمارا نقصان زیادہ ہو جائے گا، اس لیے اب ہم چلتے ہیں، ہمارا کام یہ تھا ان سے بدلہ لینا بدر کا، وہ ہم نے لے لیا. اور مشرقین تو یہ خیر ارادہ رکھتے ہی تھے کہ آپ صلی اللہ علیہ وسلم کو شہید کر دیں اور یہ کام ہی ختم کر دیں، لیکن اللہ تعالیٰ نے ایسے ان کے حوصلے پست کیے کہ وہ نہیں اس طرح سے آپ صلی اللہ علیہ وسلم تک پہنچ سکے سوائے چند ایک لوگوں کے، اور وہ وہاں تک پہنچے تھے نبی علیہ الصلوۃ والسلام تک. اس کی بہرحال کافی ڈیٹیل آپ دیکھ سکتے ہیں سیرت کی کتاب میں بھی، اور اس کو آپ ایک دفعہ پڑھ لیجئے گا اور زیادہ آپ کے چیزیں کلیئر ہو جائیں گی. اور اب ہم دیکھتے ہیں اس کو، تفسیر کو انشاءاللہ تعالی. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. یہ دیکھنے سے پہلے ہم نہ صرف بدر کا دیکھیں گے کہ اس میں کیا ہوا، بلکہ ہم یہ بھی دیکھیں گے کہ جب شکست ہوتی ہے، جب ان ایکسپیکٹڈ حالات ہو جاتے ہیں، یا جب ایسی کوئی موقع ہوتا ہے کہ جس میں آپ جیتی ہوئی بازی ہار جاتے ہیں، آپ نے ایکسپیکٹ نہیں کیا تھا، وہ کچھ کا کچھ ہو گیا، آپ کو تو سب اچھا ہی نظر آ رہا تھا کہ سب ٹھیک ہو گیا، لیکن زندگی میں بہت دفعہ ایسے ہوتا ہے کہ آپ نے کچھ سمجھا اور ہو کچھ اور گیا، آپ کو ایک جیتی ہوئی بازی ہارنی پڑ جاتی ہے، اس وقت کیسے آپ نے ریئیکٹ کرنا ہے، اس وقت کیسے آپ نے حوصلہ رکھنا ہے. اور اللہ تعالیٰ چاہتے تو اس جنگ کے جو مسلمانوں کی کمزوریاں تھیں ان کو ہائی لائٹ کر کے 1 2 3 4 5 ایسے بتا دیا جاتا، ایک لسٹ دے دی جاتی، لیکن اللہ تعالیٰ نے اس طرح سے آپ دیکھیں گے آیات میں مسلمانوں کو تسلی دی ہے، ان کا مورال اپ کیا ہے، ان کو حوصلہ دلایا ہے، ان کو دوبارہ کھڑا کیا ہے، اور ساتھ ساتھ ان کی کمزوریوں کی بھی اصلاح کر دی ہے کہ دیکھو یہ یہ چیزیں تھیں تمہارے اندر، اس کی وجہ سے یہ ہوا. آپ خود بھی سوچیں کہ ایک اللہ کا رسول ساتھ ہے. مسلمان پہلے 313 تھے، اس وقت جیت گئے تھے، تو اب کیا مشکل ہونی تھی؟ اب تو کوئی نہیں مشکل ہونی تھی. اور پھر جب حق پہ ہیں تو جیت تو ہماری ہی ہونی چاہیے. دوسرے کو تو کفار ہیں، وہ تو اللہ کو نہیں مانتے، ان کو ہارنا ہی چاہیے. لیکن جب یہ سارا کچھ ہو گیا، شکست تو نہیں کہہ سکتے، اس لیے کہ واضح شکست تو نہیں ہوئی تھی، ان کو بھی واضح فتح نہیں ملی تھی. دیکھیں کہ وہ لوگ جب واپس گئے تو ہمراء الاسد ایک جگہ آتی ہے، جہاں سے اگر ابھی بھی آپ جائیں گے تو جہاں سے مکہ کا، یہ جو مکہ کو جانے کے لیے ایک پرانا راؤٹ ہے وہ اور نیا راؤٹ الگ الگ ہوتے ہیں. وہاں پہ ایک میدان ہے ہمراء الاسد، وہاں پہ ان کافروں نے یہاں پہ ٹھہر گئے جا کے، اور انہوں نے کہا کہ ہم نے کیا کیا، ہم کیوں آگے؟ نہ تو ہم نے ان کے کچھ، ان کو ختم کیا، ان کو مٹایا نہیں، نہ ہم مدینہ تک گئے، نہ ہم نے کچھ بھی نہیں کیا، ہم ایسے ہی آ گئے اور ان کو چھوڑ کے آ گئے، تو ایٹ لیسٹ ہم کچھ تو ان کا ایسا نقصان کرتے، تو یہ ہم نے کیا کیا. تو اب انہوں نے سوچا کہ ہم واپس جاتے ہیں. انہوں نے کہا یہ تو کوئی جیت نہ ہوئی کہ ہم آ گئے ہیں وہاں سے، وہ ابھی تک میدان جنگ میں ہی تھے، وہ تو نہیں بھاگے، وہ تو مدینہ نہیں چلے گئے تھے، وہ تو وہیں تھے، تو یہ ہم نے کیا کیا. تب ان کو خیال آیا اور انہوں نے سوچا کہ ہم جاتے ہیں واپس. سے پتا چلا کہ ایسی واضح فتح نہیں ان کو حاصل ہو گئی تھی. مگر جو مسلمانوں کو اس قدر ایک، آپ خود سوچیں نا، ایک دھچکا لگا ہے، ایک حزیمت، ایک ذلت سی اٹھانی پڑی. اور آپ دیکھیں گے آگے آیتوں میں بھی، جب یہ سارا آپ پڑھیں گے نا، آپ کو اتنا لگے گا یہ کلوز ہے ٹو آور لائف. اس لیے کہ پھر یہ جو منافقین تھے ان کو بھی بڑا اچھا موقع مل گیا، انہوں نے وہ باتیں بنائی، وہ پروپیگنڈا کیا، وہ کچھ کیا. ہاں جی، اگر یہ سچے رسول ہوتے اور اتنا ہی سارا کچھ ٹھیک ہوتا تو یہ جیت نہ جاتے، یہ کیا بات ہوئی. دیکھیں نا، ایک کرنے کی بات ہے کہ جو کئی لوگوں کو ہلا سکتی ہے. تو اس وقت اور نبی علیہ الصلوۃ والسلام خود زخمی بھی ہو گئے، ان کے اوپر حملے ہو رہے ہیں، کچھ لوگ، کچھ کافر وہاں تک پہنچ گئے تھے. تو ایسے میں آپ دیکھیں کہ اندر سے کئی مسلمان ہل گئے تھے، اور پھر 70 شہید ہو گئے. تو اب یہ بھی ایک وہ تھا کہ ہمارا اتنا نقصان ہو گیا اور ہم تو جیتے ہوئے تھے. دیکھیں، ایک انسان ہار جائے نا ویسے تو اتنا نہیں غم ہوتا جتنا کہ جیتی ہوئی بازی کو ہارنا، کہ ہو کیا گیا ہمارے ساتھ. تو وہ جو ایک ٹرامٹائز ہو گئے، وہ جو ایک ان کے اوپر نفسیاتی طور پہ اثرات ہوئے، وہ سارے کس طرح سے ان آیات میں ان کو زائل کیا گیا ہے، کس طرح سے تسلی دی گئی، کس طرح سے ان کا دل بدھایا گیا ہے. تو ہماری بھی زندگی میں بہت دفعہ ایسی شکست آتی ہے، بہت دفعہ ایسے معاملات آتے ہیں، اور ہمارے لیے بڑا اچھا سبق ہے ان آیتوں میں. خاص طور پہ ایسے زندگی کے معاملات، دیکھیں جنگیں تو اس وقت نہیں ہو رہی کوئی ایسی، لیکن ہماری انڈیویجول لائفز میں کتنے محاذ ہیں جن میں ہم ہمت ہار بیٹھتے ہیں، ہمیں شکست ہو جاتی ہے. مثلاً ڈائیورس ہو گئی، سب اچھا چل رہا تھا، سب دکھ رہا تھا کہ بڑا اچھا ہے، کچھ اس میں مسئلہ ہی نہیں، اور وہ جیتی ہوئی بازی ہار گئے. کوئی بیماری ایسی آ گئی، اچھے بھلے ٹھیک تھے، کیا ہو گیا ایک دم، حوصلہ ہار دیا. بچوں کو کوئی ناکامی آ گئی، اس وقت کیسے حوصلہ کرنا ہے، کیسے کھڑے ہونا ہے دوبارہ. دیکھیں، شکست کے بعد اصل چیز یہ ہوتی ہے کہ انسان دوبارہ کھڑا ہونے کا حوصلہ رکھے، اور اگر وہ یہ حوصلہ نہیں رکھتا تو وہ گیا، بس ختم. تو ہمیں بہت پیاری لیسنز ملتے ہیں ان آیات میں، یہ کرنا کیا ہے، چلنا کیا ہے، کیسے ہے. جن آیات نے ان لوگوں کو حوصلے دیے، وہی ہمارے لیے حوصلے ہیں، اور کیا ہم سبق لیتے ہیں ان سے. وَإِذْ غَدَوْتَ، اور جب صبح سویرے نکلے تم، مِنْ أَهْلِكَ، اپنے گھر والوں سے. یہاں تک ہی پڑھیں، دیکھیں قرآن پاک کا کوئی بھی لفظ زائد نہیں ہے، کوئی بھی بات ایسے نہیں کہ فالتو ہی ایسے بتا دی گئی ہو. یہ بھی ہو سکتا تھا کہ یہی بتا دیا جاتا جنگ شروع ہوئی اور ایسے ہوا، نہیں. جب تم نکلے اے نبی آپ صلی اللہ علیہ وسلم, جب نکلے ہیں وہ ٹائم کون سا تھا؟ صبح سویرے کا وقت. یہ نہیں کہ آرام سے 10 بجے سو کے اٹھیں کیونکہ کل بہت بڑا مارگا ہے تو پھر ذرا اچھی طرح ریسٹ کیا جائے, پھر گلے ملیں سب سے, پھر روئیں دھوئیں, پھر اللہ حافظ کریں, پھر یہ کریں, پھر نہیں, صبح سویرے اپنے کام کے لیے. اس سے پتہ چلتا ہے کہ مومن اپنا کام شروع کرتا ہے صبح سویرے. حدیث میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے دعا کی تھی کہ اللہ میری امت کی صبح میں برکت دے دے. تو صبح کے وقت میں برکت ہوتی ہے. اور پھر من اہلی کا, اپنے گھر والوں سے, یعنی ان کے بھی گھر والے تھے, ایسے نہیں تھا کہ ان کو کوئی پرواہ ہی نہیں ہے, بس انہوں نے تو اپنے جانے تیاگ دی ہیں, اب بس ان کو کوئی فرق ہی نہیں پڑتا. نہیں, ان کے بھی گھر والے تھے, ان کے بھی پیارے تھے, ان کو بھی وہ عزیز تھے جیسے آج ہمیں ہمارے پیارے عزیز ہوتے ہیں. لیکن جس وقت اللہ کا حکم آتا ہے تو پیاروں کو بھی چھوڑنا پڑتا ہے بعض دفعہ. وہ اپنے گھر والوں میں سے نکلے نا, اور یہ مشکل کام ہوتا ہے. تو بوی المؤمنین, متعین کر رہے تھے مومنوں کو. اس سے کیا پتا چلا؟ بٹھا رہے تھے مومنوں کو مقاعدہ للقتال, ان کے ٹھکانوں پہ جنگ کے لیے. اس سے ہمیں یہ بہت بڑی بات پتا چلتی ہے کہ آپ صلی اللہ علیہ وسلم نے پراپر پلاننگ کی, ان کو ان کی جگہوں پر بٹھایا. ایسے نہیں کہ چلو اللہ کے لیے کام کر رہے ہیں ہم, جہاں پہ بھی کوئی بیٹھ جائے اس سے کیا فرق پڑتا ہے, اصل تو اللہ نے ہی دینا ہے نا, تو کوئی بات نہیں ہے. آپ دیکھیں گے آگے کہ کافروں کی فوج کے اندر یہ ڈسپلن نہیں تھا, ان میں جوش تھا, غصہ تھا, لیکن مسلمانوں کے لیے کیا تھا کہ آپ صلی اللہ علیہ وسلم نے بڑی حکمت کے ساتھ کس طرح سے مسلمانوں کی پلیسمنٹ کی. کیونکہ بعض دفعہ جب اللہ کے لیے کام کر رہے ہوتے تو وہ یہ سوچتے ہیں نہیں تو اس میں کیا ہو گیا, اس میں کیا ہے, ہم کہیں پہ بھی کر لیں, کچھ بھی کر لیں گے تو فتح تو اللہ نے دینی ہے, ان چیزوں سے کیا فرق پڑتا ہے. نہیں, پلاننگ ضروری ہے. تو مسلمان پلاننگ کے ساتھ چلتا ہے, وہ یہ نہیں ہوتا کہ بس جوش اور جذبہ ہے اور پلاننگ کچھ بھی نہیں ہے. ٹھیک ہے, میں نے آپ کو بتا دیا کہ کہاں کہاں کس کو پلیس کیا آپ صلی اللہ علیہ وسلم نے, اور اس میں میں نے آپ کو بتایا جبل رماد پہ ان 50 لوگوں کو. چونکہ یہی بعد میں ایک طرح سے مسلمانوں کے لیے جو سیٹ بیک ہوا اس کی وجہ بنے, اس لیے بہت ضروری ہے کہ پتا ہو کہ کہاں پہ مسلمان تھے. واللہ سمیع علیم, اللہ تعالیٰ سننے والا بھی اور جاننے والا بھی ہے. یعنی اللہ اس وقت سن رہا تھا جو تمہاری باتیں ہو رہی تھیں, جو تمہاری ڈسکشن ہو رہی تھی, اور وہ جاننے والا بھی ہے. اللہ تعالیٰ فرماتے نا, وہ الذی یتوفاکم باللیل ویعلم ما جرحتم بالنہار, اللہ وہ ہے جو راتوں کو تمہیں سلا دیتا ہے, موت دے دیتا ہے, تمہاری روح قبض کر لیتا ہے, اور وہ یہ دیکھتا ہے, وہ یہ جانتا ہے کہ تم کیا کر رہے ہو, بھاگ دوڑ, چلنا پھرنا, ادھر ادھر کام, یہ جو بھی تم کر رہے ہو وہ اللہ کی نظروں میں ہے. اللہ وہ بھی جانتا ہے, کسی وقت بھی تم اس کی نظر سے اوجھل نہیں ہو. اس کو علم ہے جو تمہارے دلوں کے اندر اس وقت باتیں ہو رہی تھیں, جو دعائیں تھیں مسلمانوں کی, جو آپس میں ڈسکشن تھی. اِذْ هَمَّتْ طَائِفَتَانِ مِنْكُمْ أَن تَفْشَلَا, جب ارادہ کیا دو گروہوں نے تم میں سے کہ وہ بزدلی دکھائیں. اچھا, اب آپ صلی اللہ علیہ وسلم کی تدبیر ہو گئی, آپ صلی اللہ علیہ وسلم نے ان کو پلیس کر دیا. اب ہوا کیا, جس وقت کے یہ عبداللہ بن ابئی 300 لوگوں کو لے کر واپس پلٹ گیا, تو اس وقت کچھ مسلمانوں کے حوصلے بھی پست ہو گئے, اور انہوں نے بھی یہ چاہا کہ ہم بھی واپس چلے جائیں. جن میں ایک تھا اوس کا ایک سب ٹرائب بنو حارثہ, اور خزرج کے اندر ایک سب ٹرائب تھی بنو سلمہ. یہ دو گروہ ایسے تھے, طائفتان کہا نا, دو گروہ ایسے تھے جنہوں نے ارادہ کیا کہ ہم بھی پلٹ جاتے ہیں, ہم بھی واپس چلے جاتے ہیں. کیونکہ ان کو جو دیکھا کہ وہ چلے گئے واپس, تو اب کیا لڑنے کا فائدہ, اب ان کے بھی حوصلے پست ہونے لگے کہ دیکھو اب تو ہم جیت ہی نہیں سکیں گے. واللہ ولیہما, اللہ ان کا مددگار تھا, لیکن اللہ تعالی نے ان کو پلٹنے سے روک دیا, اللہ تعالیٰ نے ان کے حوصلے بڑھا دیے, مسلمانوں نے ان کو سمجھایا بجھایا, اللہ تعالیٰ نے ان کی دل کو مضبوط کیا. और वो वापस नहीं पलटे, वरना उन्होंने इरादा कर लिया था कि हम भी चले जाएं, और अगर वो भी चले जाते तो फिर देखो एक और मुसलमानों के लिए सेटबैक हो जाता। तो अभी जंग नहीं शुरू हुई, उस वक़्त ही ये हाल था कि मुसलमानों में ही ऐसी चीज़ हुई जो कि उनके लिए बहुत ज़्यादा परेशानी का बायस बन सकती थी। तो उन्होंने कम हिम्मती दिखाई, कमजोरी दिखाई, लेकिन अल्लाह का फजल था। और इससे पता चलता है कि वल्लाहु वलीयुहुमा, यानी अल्लाह उनका वली था, यानी इसका मतलब है कि वो मुनाफिक नहीं थे, मुनाफिक नहीं थे, लेकिन कुछ देर के लिए उनके अंदर कमजोरी आई। उन्होंने देखा हमारी तो तादाद कम रह गई है, हमारे पास सामान कम है, हम उस तरह से उनके मैच के हैं ही नहीं है। तो उनके अंदर कम हिम्मती हुई, जिसकी वजह से उन्होंने ये इरादा कर लिया, लेकिन अल्लाह उनका वली था। और ये बात बाद में भी ये दोनों जो कबीले थे, बनु सलेमा और बनु हारसा, इनके जो लोग थे ये कहा करते थे कि ठीक है हमारे ऊपर ये आताब में ये आयत आई है, लेकिन वो इस पे फखर करते थे कि अल्लाह ताला ने ये भी तो फरमाया वल्ला वली हुमा, ये भी तो बशारत हमारे लिए, यानी हम इसका मतलब है एक तो ये कि ताइफतानी मिनकुम, तुम में से एक रहो, यानी इसका मतलब कि हम भी तुम में से ही हैं, अल्लाह ताला ने हमें वो नहीं कर दिया कि एक्सपेल कर दिया कि आप बस खत्म, तुम्हारा अब इनसे कोई ताल्लुक नहीं है, तुमने ये किया नहीं, बल्कि अल्लाह ताला ने फरमाया वली हुमा, अल्लाह उनका वली था। इससे क्या पता चला, और एक पहले बात और पढ़ लेते हैं, वा अल्लाह ही फल यतवक्कलिल मुमिनून, और अल्लाह पर बस चाहिए कि तवक्कुल करें ईमान वाले। हमें इससे पता चलता है कि वीक मोमेंट्स आते हैं लोगों पे, ठीक है, ईमान वाले की जिंदगी में भी वीक मोमेंट्स आ सकते हैं, ऐसा नहीं कि कोई भी परफेक्ट होता है। अब देखिए हालांकि ये ईमान वाले थे, लेकिन एक वक्त इनके अंदर भी ऐसा आया कि हिल गए, लेकिन अल्लाह ताला ने इनको इसकी वजह से, इनके इस काम करने की वजह से डिसोन नहीं कर दिया, ये बस खत्म ब्लैकलिस्ट हो गए, जैसे हम करते हैं ना, ये किसी की सारी जिंदगी के हमारे साथ भलाई होती है, मगर किसी ने एक दिन कोई हमारे साथ कुछ ऐसा बुराई कर दी, कुछ ऐसे बात कर दी, ये सारा पिछला हम भूल जाते हैं और फिर उसको माफ नहीं करते, बस उसको हमेशा के लिए बस खत्म। तो उससे हमें पता चलता है वीक मोमेंट्स आ सकते हैं लोगों की जिंदगी में, इंसानों को इंसान ही समझो, उनके अंदर कमजोरियां हो सकती हैं, उन कमजोरियों को इग्नोर करें और उनकी खूबियों की तरफ तवज्जो दें। आप सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं फरमाया अच्छा तुमने तो इरादा कर लिया था ना, जाओ चले जाओ, अब तुम्हें हमने रखना ही नहीं साथ, नहीं, पता था कि ये हैं मुखलिस लोग, बावजूद इसके कि उन्होंने बुजदिली दिखाई है, मगर अल्लाह ताला ने भी उनको लिए क्या फरमाया, अल्लाह उनका वली है, क्योंकि अल्लाह को पता है इनके अंदर इखलास है, इनकी नीयत सच्ची है, ये सही मुसलमान है, मगर कमजोरी आ सकती है, हम क्यों नहीं माफ कर देते किसी को ये सोच के। और कोई दीन वाले से कोई चीज हो जाए फिर तो देखें जरा कि क्या हम करते हैं, देखो उन्होंने ऐसे कर दिया, ये तो बड़े कुरान पढ़ने वाले हैं, ये तो बड़े ऐसे हैं, तो अपने आप को बड़ा नेक कहते हैं, नहीं वो सहाबा थे, इसका मतलब गलती किसी से भी हो सकती है, गलती हो सकती है, लेकिन इसका मतलब ये नहीं है कि वो सारा किया कराया उसका खत्म हो जाए। अल्लाह ताला ने जब उनको डिसोन नहीं किया तो और कोई कैसे कर सकता। तो जब पता हो कि कोई मुखलिस है मगर उससे गलती हो गई है आज के दिन, तो फिर उसको इग्नोर किया जाए, ठीक है, ये बहुत बड़ा हमें लेसन इस जगह से मिलता है। और ये भी नहीं कहना चाहिए कि इसको तो बस अब ये, इसको तो अल्लाह से कोई मोहब्बत नहीं है, इसको तो कुछ नहीं है, बल्कि ये कहना चाहिए ये शैतान की बात में कोई आ गया, या कोई इस वक्त उसकी अंदर कमजोरी आ गई, फितने में पड़ गया। तो इंसानों को इंसान समझना चाहिए, उनको स्पेस देनी चाहिए, उनकी गलतियों को इग्नोर करना चाहिए, तभी जिंदगी चल सकती है। और अगर हर एक के ऐब ही पकड़ के हम बैठ जाए ना, उसमें ये खराबी, उसमें ये खराबी, उसमें ये खराबी, तो कोई परफेक्ट नहीं है, आपको कहीं परफेक्शन नहीं मिलेगी, चाहे आपने दोस्ती करनी हो किसी से, चाहे आपने रिश्तेदारी बनानी हो किसी से, नई रिश्तेदारियां बनानी हो, कोई ताल्लुकात बनाने हो, कहीं परफेक्शन नहीं है, हर जगह में आप देखेंगे, अनलेस कि कोई बहुत ही किसी के बड़ी ऐसी बात हो, अदरवाइज उसकी कोई छोटी छोटी बातों को पकड़ के, और यहाँ पे ये छोटी बात नहीं थी, इस वक्त मुसलमानों को बहुत जरूरत थी कि ऐसे लोग मिल जाएं जिन जो साथ उनके मिलके लड़ें, जबकि एक बंदा 300 लोग लेके वापस जा चुका है। लेकिन उस वक्त भी पता है ना कि मैदाने जंग से भागना कबीरा गुनाह है, लेकिन ऐसे करने वालों को भी जिन्होंने ये इरादा किया, इस चीज को छोड़ दिया गया, जाने दिया गया। तो सच्चे मोमिन में भी बाज दफा बुजदिली आ सकती है। आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया, क्या मोमिन बुजदिल हो सकता है? आपने फरमाया हाँ हो सकता है। मोमिन बखील हो सकता है? फरमाया हाँ हो सकता है। पूछा गया मोमिन झूठा हो सकता है? फरमाया नहीं, झूठा नहीं हो सकता। ठीक है, तो बाज दफा ऐसे होता है कि कुछ लोगों को देख के बाकी भी लोग उस वक्त उस स्पर ऑफ द मोमेंट में एक जज्बाती हो जाते हैं और वो भी कुछ ऐसा कदम उठाने का सोच लेते हैं, मगर वो पलटे नहीं थे, अल्लाह ने उनका दिल जमा दिया था, क्योंकि उनमें मुनाफ़क़त नहीं थी ना। तो अल्लाह ताला देखता है अगर आप अंदर से मुखलिस है ना, अंदर से इंसान को मुखलिस होना चाहिए, तो फिर उससे अगर कोई गलती भी हो जाती है अल्लाह थाम लेता है। और मोमिनों को चाहिए, आगे नसीहत क्या की गई कि जो मोमिन होते हैं वो अल्लाह पे ही भरोसा करते हैं, और उनको चाहिए भी कि अल्लाह पे ही भरोसा करें। तवक्कुल क्या होता है? ये तवक्कुल का जानना इन हालात में जो आजकल हमारे ऊपर चल रहे हैं, इनमें तवक्कुल जानना बहुत जरूरी है। इसलिए कि मैंने बहुत सारे लोगों को ये कहते हुए सुना है, वो जी कुछ नहीं होता, कुछ नहीं होता जी, कुछ नहीं होता, हमारा अल्लाह के ऊपर भरोसा है बस, इतना भी क्या डरना, कोई डरने की जरूरत नहीं, बस हमारा अल्लाह पे भरोसा है। वो कह रहे हैं हम कुछ भी करते जा रहे हैं, हमें नहीं परवाह है, हम वैसे ही नॉर्मल ही रह रहे हैं। हालांकि तवक्कुल ये नहीं होता। तवक्कुल की सेवाओं के अफलाम से तवक्कुल होता क्या है? तवक्कुल ये होता है कि इंसान जब अपनी सारी कोशिशें कर लेता है, सारे असबाब इख्तियार कर लेता है, सारी एहतियातें कर लेता है, सारी अपनी प्लानिंग कर लेता है, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं फरमाया कि मेरा तवक्कुल अल्लाह के ऊपर है, मैं क्यों जीरे पहनूं, क्या मैं दुश्मन से डरता हूं, मौत आनी होगी तो आ जाएगी, जैसे आजकल हमने कहा ना मौत आनी होगी तो भाई कोरोना से क्या, हमने कोरोना कोरोना कुछ नहीं है, बस कोई कह रहा है कि हम तो मुर्दों को भी नला रहे हैं, कोई कह रहा है जी हम तो हर जगह जा रहे हैं, कोई कह रहा है जी हम तो ये नहीं डिस्टेंसिंग करते, कोई कुछ कह रहा है, क्योंकि हमारा तो तवक्कुल अल्लाह पर है। गलत कह रहे हो आप, आपने तवक्कुल को समझा नहीं। फिर तवक्कुल ये नहीं होता, तवक्कुल अल्लाह पे उस वक्त होता है जब आप अपना ऊंट बांध दें, उसके बाद तवक्कल करें, ये हदीस में आता है। यानी आपने अपनी पूरी एहतियात करनी है, आपने असबाब इख्तियार करने हैं, और उसके बाद इस असबाब इख्तियार करने के बाद अब आपने क्या कहना है कि ए अल्लाह ये तो असबाब है जो मैंने इख्तियार कर लिए, मगर ये किसी काम के नहीं है, अगर तेरी मदद ना हो, मुझे तेरी मदद चाहिए, मेरी तो सिर्फ कोशिश है, ए अल्लाह जो इसका नतीजा है वो तूने निकालना है, ए अल्लाह बचाना तूने है, तेरे हाथ में है इसका जो भी आउटकम है, ये नहीं कि खुद कुछ भी नहीं करना, खुद कोई एहतियात नहीं, खुद कोई सबब नहीं इख्तियार करना, बस ये जी अल्लाह ताला का काम है ना वो खुद ही कराएगा, हमने अल्लाह पे छोड़ दिया। नहीं, जैसे एक इंसान होता है ना वकील को अपना मुकदमा देता है ना, तो कोशिश के बाद अपना मामला अल्लाह के हवाले कर देना कि अब मेरे मैंने जितना करना था ना कोशिश वो मैंने कर ली है, अब मैं अपनी कोशिश के बावजूद इस काबिल नहीं समझता कि मेरी कोशिशें की वजह से मेरी जीत हो जाएगी या मेरी कोशिशों की वजह से सब ठीक रहेगा, मेरी कोशिशों से कुछ नहीं होता, मेरी कोशिशें अल्लाह की मदद की मोहताज हैं, अल्लाह मेरी कोशिशों के अंदर रंग लाने वाला तू है। क्या तो ये बात अल्लाह ताला को फिर पसंद आती है कि इंसान अपने आप को अल्लाह की जात के ऊपर इतना भरोसा करता है, अपने आप को उसके ऊपर गिरा देता है कि मेरे वसाइल, ये मेरी सारी जो मादी चीजें हैं, या अल्लाह ये कुछ नहीं है, अपनी कमजोरी का इंसान इतराफ करता है कि सब कुछ करने के बावजूद है अल्लाह मैं तेरी तरफ देखता हूं, तेरी सुपुर्द करता हूं अपने मामले को। ये होता है तवक्कुल। مسلمان اسلحہ بھی تیار کرتا ہے، مسلمان جنگ کی اسٹریٹجیز بھی کرے گا جیسے آپ صلی اللہ علیہ وسلم نے کی. کیوں آپ نے زیریں پہنی اور کیوں آپ نے یہ تدبیریں کی کہ ان کو ان کی جگہ پہ سیٹ کر رہے ہیں؟ دیکھیں آپ جب یہاں پہ آ گیا نا کہ اس سے ہمیں اس چیز کی اہمیت کا پتہ چلتا ہے کہ آپ نے صف بندی بھی کرائی، آپ نے ان کو پراپر جگہوں پہ پلیسمنٹ بھی کی، آپ نے اپنے بھی جو بھی آپ کے پاس وسائل تھے اس کے مطابق زیریں بھی پہنی. تو کیا سب چیزوں کی ضرورت تھی اگر توکل یہی تھا کہ بس اللہ کے پر بھروسہ، چلو نکلو بس، جہاں پہ بھی کوئی کھڑا ہو جاتا ہے کھڑا ہو جائے، اس سے کیا فرق پڑتا ہے؟ جنگ اسے تھوڑی جیتی جانی ہے کہ ہم پلاننگ کریں، ہماری پلاننگ سے کچھ نہیں ہوتا. نہیں، آپ یہ کہہ سکتے ہیں پلاننگ میں نے کر لی ہے لیکن میری پلاننگ سے کچھ نہیں ہوگا یا اللہ جب تک کہ تیری مدد نہ آ جائے. کچھ سمجھ آئی کہ نہیں آئی؟ کیونکہ یہ چیز اتنی مس انڈرسٹینڈ کی جا رہی ہے آج کل. توکل توکل نہیں جی، ہمارا تو توکل ہے. یہ کون سا توکل ہے آپ کا؟ کوئی آپ نے کوشش نہیں کرنی، کوئی آپ نے احتیاط نہیں کرنی، کوئی آپ نے سبب نہیں اختیار کرنا، جی توکل توکل ہے. اب تو توکل کو بھی آپ غلط رنگ دے رہے ہیں نا. تو یہ ہوتا ہے توکل جیسے آپ صلی اللہ علیہ وسلم نے سکھایا، ورنہ کیا جنگی ساز و سامان کے بغیر ہی نکل آتے، کیا ضرورت تھی؟ ہاں، اور صبح سویرے بھی نکلنے کی کیا ضرورت تھی؟ کیا یہ ساری پلاننگ کی کیا ضرورت تھی؟ تو اگر سیکھنی ہوتی ہیں نا باتیں تو سیرت سے سیکھا کریں، آپ کو پتا چلے گا کہ پریکٹیکلی یہ چیزیں کیسے امپلیمنٹ ہوتی ہیں. ورنہ تو ہم پرس پڑھ لیں توکل توکل، چلیں جی ہم توکل ہی کر رہے ہیں نا. جس نے جو بھی توکل کا معنی سمجھا آج کل، وہ ایسا ہی توکل کر رہا. تو اس میں اپنی بھاگ دوڑ ضروری ہے، اپنی محنت اور تیاری ضروری ہے، اور اس کے بعد اے اللہ میری بھاگ دوڑ کوئی چیز نہیں جب تک تیری مدد نہ آ جائے، جب تک تیرا ساتھ نہ ہو تو میں تجھ پہ بھروسہ کرتا ہوں کہ اب تو میری مدد کرے گا. یہ ہو گیا توکل. ٹھیک ہے، اور یہاں پہ توکل کی بات کیوں آئی؟ کہ ان لوگوں نے یہ نہیں دیکھا کہ اللہ تعالیٰ کے اوپر بھروسہ کرتے، انہوں نے یہ دیکھا 300 لوگ واپس چلے گئے نا، اب ہم نے کہاں جیتنا، اب خود بھی مورائل ڈاؤن ہو گیا. اب دیکھیں، اب ایک فوج کے اندر سے ہی اتنے لوگ نکل کے چلے جائیں، 30% لوگ نکل کے چلے جائیں، تو کیا ان کی پریشانی ہوگی؟ اس وقت چاہیے کیا تھا کہ یہ کہتے کہ ہم وسائل سے تو نہیں جیت سکتے، ہم ساز و سامان سے تو نہیں جیت سکتے، اللہ نے ہمیں فتح دینی ہے. اگر وہ چلے بھی گئے تو ان کے ہونے سے تو فتح نہیں ہو جانی تھی، تب بھی اللہ نے ہی دینی تھی، اور وہ نہیں بھی ہیں تو تب بھی اللہ نے ہی دینی ہے. سمجھ آئی؟ تو یہ زندگیوں میں کتنا ضروری ہے نا توکل، ہم کی کوششیں کریں اور اس کے بعد اللہ کے اوپر چھوڑیں. اور جب انسان اللہ تعالیٰ کے اوپر توکل کر لیتا نا تو اس کے دل کو چین آ جاتا ہے، سکون آ جاتا ہے، ٹھہراؤ آ جاتا ہے اس کے اندر کہ اللہ ہے نا، میں نے تو کوشش کر کے دیکھ لی، اب اس سے زیادہ کیا کر سکتا ہوں؟ جتنا میرے بس میں تھا انسانی طور پہ آپ اپنی طرف سے پورا کر لیتے ہیں، میں نے اتنا کر لیا، اب آگے اللہ تیری طرف میں دیکھتا ہوں. ٹھیک ہے، تو یہ انسان کو کتنی بڑی تسلی دیتا ہے، اور یہ کسی کافر کے پاس نہیں ہے، توکل صرف مومن کرتا ہے. دیکھیں کہا گیا نا، بس چاہیے کہ توکل کریں ایمان والے، کیونکہ ایمان والے سے ہی صرف ایکسپیکٹ کیا جا سکتا ہے وہ توکل کرے. آپ نے اپنا علاج کرایا پر شفا کس کے ہاتھ میں؟ آپ ڈاکٹر کے بھی گئے، ہسپتالوں میں بھی رہے، دوائیاں بھی لیں، سب ٹریٹمنٹ ہو گیا، لیکن شفا اس ٹریٹمنٹ میں نہیں ہے، شفا تو اللہ تو نے دینی ہے. یہ ہوتا ہے توکل. اب گھر بیٹھے رہے، نہیں کچھ بھی نہیں میں نے کرنا، بس میرا اللہ پہ توکل ہے، یہ نہیں بات.